आइए देखते हैं गुनाहों के असरात में से आज कुछ मजी चीजें। नहमदुहु व नुसल्ली अला रसूलिल करीम अम्मा बादु फौज बिल्लाहि मिनश शैतानिर रजीम रब्बिश्रहली सदरी व यस्सिरली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली रब्बी यस्सिर वला तुय्यिर व तम्मिम बिल खैर। गुनाहों के असरात, इसमें से आज हम देखेंगे नेकी को टालना हमाकत है, और अफसोस की बात है कि ये हमाकत अक्सर लोग करते हैं। हम अपनी ज़िंदगी में जिस चीज़ में बहुत ही टालम मटोल करते हैं वो नेकियां हैं। सबसे ज़्यादा अजीब शय अपनी सलामती बदन से धोखा खाना और इसलाह के अमल को टालना है। नोट कीजिए, हम ये सोचते हैं कि अभी जिस्म सलामत है, अभी बहुत ताकत है, देख लेंगे, अभी तो बहुत वक्त पड़ा हुआ है, और अपनी इसलाह के अमल को टालते हैं। तो पहला जुमला लिख लीजिए कि सबसे ज़्यादा जिस चीज़ को इंसान टालता है वो अपनी इसलाह है। कई साल से हम अपनी खराबियों के साथ जी रहे होते हैं, हमें मौका भी मिलता है, कोई एहसास भी दिलाता है, लेकिन न जाने क्यों हम खुद को नहीं बदलते और नहीं बदलना चाहते। हालांकि उम्मीदों की कोई इंतहा नहीं, ना ही धोखादेही की कोई हद है, तो यही सिलसिला चलता रहता है। सुबह होती है, शाम होती है, उम्मीदों में कमी नहीं आती। इससे बढ़कर भला इबरत का और क्या सामान हो सकता है कि रोज़ाना कब्रिस्तान में अपने दोस्त अहबाब और रिश्तेदारों की कब्रों को देखता रहता है, और ये भी जानता है कि मुझे भी इनकी तरह पेवंदे खाक होना है, यानी मिट्टी में चले जाना, मगर फिर भी गफलत से बेदार नहीं होता। अल्लाह की कसम, ये बेवकूफ़ और कम अक्लों का तरीका है। खाशा वकल्ला, यानी कसमी अंदाज है, कोई अक्लमंद इंसान ऐसा कर नहीं सकता। बल्कि दानिशमंद इंसान अपनी सलामती और सेहत के ज़माने में तंगी और इज्जत के ज़माने के लिए ज़खीरा करता है। इसको हाईलाइट करें कि आजकल सेहत का ज़माना है, अल्हम्दुलिल्लाह। तो इसमें कुछ ऐसी चीज़ें जमा कर लीजिए कि खुदा ना खासा जब तंगी भी आ जाए और कोई मुश्किल भी बढ़ जाए, और खसूसन वो शख्स और भी ज़्यादा कोशिश करता है जिसको मालूम हो कि आखरत के दर्जात दुनिया में अमल की बकदर बढ़ते हैं। मरने के बाद तदारुक मुमकिन नहीं, अगर गुनाह मुआफ़ हो भी जाएं, तो भला वो अमल करने वालों के मरातिब को पा सकता है? यानी चलिए गुनाह मुआफ़ हो गए, लेकिन जो नेकियां करनी थी वो तो नहीं की ना। वो समझ ले कि गुनाह की लज्जत तो ख़त्म हो जाएगी और इसकी आफात हमेशा बरकरार रहेंगी, तो इसकी इबरत के लिए यही काफ़ी है। अल्लाह ताला से हिदायत की दुआ करते हैं, इन्नहु करीबु मुजीब। तो बहुत ही छोटा सा खूबसूरत सा पैगाम है कि टालिए नहीं अपनी इसलाह के मौके को, खैर के मौके को, और अल्लाह ताला ने जो आपको मुझे इस दुनिया में अभी तक ज़िंदा रखा हुआ है, और हम सब अपनी इसलाह कर सकते हैं, और अगर हम नहीं करते तो ये अल्लाह ताला की इस देन और उसकी दी हुई इस नेमत की नकदरी है। फिर अगला टॉपिक देखिए, गाफिलों की मजाले से परहेज़। अहले जन्नत हर लहजा और हर आन नई नई नेमतों से फ़ायदा उठाते रहते हैं, और ये भी मालूम है कि जन्नत की ये नेमतें दुनिया में नेक अमाल की भी कदर मिलती हैं, यानी जन्नत की नेमतें उतनी ही मिलेंगी जितने दुनिया में नेक अमाल करेंगे। जब ऐसा है तो एक लम्हे को भी ज़ाया करने वाले पर भी ताज्जुब है, जबकि सिर्फ एक मरतबा सुबहान अल्लाह कहने से जन्नत में खजूर का हमेशा के फल वाला दरख्त लग जाता है। सोचिए जरा कितनी देर लगती है, कहिए भला, सब कहें सुबहान अल्लाह, एक दरख्त लग गया जन्नत में, और ऐसा दरख्त कि जिसमें फल हमेशा रहेगा। इस अजीम नेमत के फौत होने से खौफ खाने वाला शख्स अपने दिल की हौसला अफजाई करके अमल की जानिब बढ़ता चला जा। ऐ मौत की कड़वाहट से डरने वाले, अमल कर ताकि मौत की कड़वाहट के बाद राहत की लज्जत से लुत्फ़ंदोज़ हो सके। रूह निकलते वक्त, बल्कि इससे भी कबल, इसको इसकी मनाजिल का पता चल जाता है ना। लास्ट चांस, फाइनल एंड लास्ट कॉल है ये। तमाम आफात अजल के बाद आती हैं, तेरी उम्र का सूरज ढल चुका है, गुरूब होने से पहले कुछ कर, वरना आगे अंधेरी रात आने वाली है जिसमें कोई राह दिखलाने वाला नहीं होगा। लिहाजा अक्ल और फिक्र को जमा करके इंजाम की फिक्र करो, और नेक आमाल करने वालों के सवाब और बद आमाल के अजाब को सामने रख कर फिक्र कर, तो तू अल्लाह की तौफीक से अल्लाह की रहमत में दाखिल होगा। और ऐसे लोगों की मजलिसें जिनके सामने सिर्फ दुनिया की लज्जतों के सिवा और कुछ नहीं, सख्त खतरनाक और आखरत से गाफिल करने वाली हैं और फहमो फरासत अक्लो दानिश के लिए सख्त मर्ज का सबब है। तो फिर क्या सीखा हमने इसमें? खत्म होने वाली दुनिया को बाकी रहने वाली दुनिया के लिए खपा दीजिए। दुनियावी जिंदगी की लज्जत भी नेक आमाल है। मैंने दुनिया के अंदर लाहक होने वाले गम और हम, यानी अमूमन लोगों को क्या गम और हम, परेशानियाँ, फियर्स लगी होती हैं, इन पर जब गौर किया तो मालूम हुआ कि इसका असल सबब दुनिया में गरक होकर अल्लाह की याद से गाफिल होना है। बात तो सच है। फिर देखिए, दुनिया में सबसे ज़्यादा गमजदा कौन है? सबसे ज़्यादा अपने मुस्तकबिल के लिए वरीड कौन है जो अल्लाह की याद से गाफिल और दुनिया में मगन? जब दुनिया की कोई चीज़ हाथ से निकल जाती है तो सख्त गम होने लगता है, लेकिन जो लोग मारफत इलाही की अजीम दौलत से सरफराज हैं वो हर हाल में राहत व सुकून और इत्मीनान में होते हैं, इसलिए कि अल्लाह ताला के क़ज़ा व कदर पर राज़ी होते हैं और सबको मिन जानिब अल्लाह ताला समझ कर इस पर राज़ी होते हैं। कहिए ज़रा रज़ी तो बिल्लाहि रब्बा वबिल इस्लामी दीना वबी मोहम्मदिन नबिया। जो बंदा सुबह शाम ये कलिमात पढ़ ले, फजर के बाद और असर के बाद तीन तीन बार, अल्लाह ताला फिर उसको राज़ी कर देता है। तो हर किस्म के हालात में कहिए, ए अल्लाह मैं तेरे हाल में राज़ी हूँ, जो तूने रखा मैं उस पर भी राज़ी हूँ, जो तूने नहीं दिया मैं उस पर भी राज़ी हूँ। तो जिस हाल में रखे, जिसको ये तस्लीम व रज़ा मिल गई, उसके तो दुखी और परेशान और अपसेट होने की कोई वजह नहीं समझ आती। तो हमेशा अपने आप को और अपने घर वालों को और अपने इर्द गिर्द वालों को अल्लाह की रज़ा से राज़ी रहने लगा बनाया कर। माजरत के साथ, बहुत सारे लोग अक्सर अल्लाह ताला से नाराज़ रहते हैं, उनके अंदर एक खुन्नस भरा होता है। हाँ, हमें वो नहीं मिला जो हम डिज़र्व करते थे, हम अल्लाह से नाराज़ हैं। मैं नहीं बोलती, अल्लाह ताला ने मुझे दिया ही क्या, और सारे गम सारी मुसीबतें बस मेरे लिए लिखी हुई हैं, और बस ये और वो और दिस एंड दैट। इस तरह की कड़वी कुसैली बातें करके लोग अल्लाह ताला को नाराज़ कर देते हैं। तो बोलिए कि अल्लाह हम तुझसे राज़ी हैं, तू भी हमसे राज़ी हो जा। बस हम तो राज़ी हैं, तू हमसे राज़ी हो जा। तो ऐसे लोग फिर राहत और सुकून और इत्मीनान में होते हैं, इसलिए कि अल्लाह ताला के क़ज़ा व कदर पर राज़ी होते हैं और हर चीज़ अल्लाह की तरफ से समझ कर उस पर राज़ी हो जाते हैं। अगर दुआ करें और दुआ फ़ौरन कबूल ना हो तो भी इनके दिलों में एतराज़ या शकूक व शुबहात पैदा नहीं होते, यानी फ़ौरन जल्दी में आके ये नहीं कहते हमारी दुआएँ नहीं कबूल हो रही, कब से तो मांग रहे हैं, इसलिए कि वो ख़ुद को एक ममलूक तसव्वुर करते हैं। इनके तमाम इरादे दीन इलाही की खिदमत के लिए होते हैं। दुआ कीजिए अल्लाह हमें ऐसा बना दे। और जो इन सिफ़ात आलिया से मुत्तसिफ़ हो जाए, यानी जिसमें ये खूबियाँ आ जाएं, वो किसी सूरत में आखरत के मुकाबले में माल जमा करने को तरजीह नहीं देगा, ना ही लोगों से मिलजुल कर, मुखालतत क्या होती है, मिलना, मिक्सडअप होना, ना ही लोगों से मिलजुल कर और ख्वाहिश नफ्स की लज्जतों को तरजीह देगा, इसलिए कि वो हर वक्त याद इलाही में मगन रहता है, फ़ानी को कुर्बान करता है ताकि बाकी को हासिल करे, और याद इलाही के शौक में कल को साहिब कल पर कुर्बान करता है। बड़े अदब से अल्लाह ताला से राजो न्याज में मदहोश रहता है, जो मिलता है इस पर सर तस्लीम खम कर लेता है, यानी सर झुका देता है, सरेंडर्ड, हैंड्स अप। जो लोग इस अजीम दौलत से नाशना है, इनकी ज़िंदगी सख्त गदली और तल्ख होती है, इसलिए कि वो दुनिया की तलब हैं जो इनको मुकम्मल तौर पर हासिल नहीं, जिसकी वजह से वो हमेशा हमेशा अफसोस और हसरत के हाथों तंग रहते हैं। मैंने अपने नफ्स पर गौर किया तो इसको हर चीज़ से खाली पाया। अगर बीवी पर एतमाद करूँ तो मेरी चाहत के मुताबिक काम नहीं करती, अगर अपनी सूरत को बनाए तो अखलाक मुकम्मल नहीं, अगर किसी तरह अखलाक को दुरुस्त भी कर ले तो वो मेरे लिए नहीं बल्कि अपने किसी गरज के लिए, और ये भी मुमकिन है कि वो मेरे इंतकाल की मुंतज़िर हो। यही सूरत हाल औलाद की है और यही हाल खादिम और मुरीद का है। अगर इनको मुझसे कोई फ़ायदा ना पहुँचे तो मेरे करीब भी ना फटके। बाकी रहा सच्चा दोस्त और अल्लाह के लिए दोस्ती करने वाला, ऐसे लोग दुनिया में बहुत थोड़े हैं। और ख़ुद अपने नफ्स को देखा, इसका मामला भी मेरे साथ साफ नहीं, यानी और तो कोई हमारे साथ क्या अच्छा करेगा, हम खुद अपने साथ अच्छे नहीं हैं। सही हालत पर नहीं रहता तो खालिक के सिवा कोई न रहा, तो इसके इनाम पर तवक्कुल करता हो तो आजमाइश से मामून नहीं हो। अगर माफ़ी की उम्मीद रखता हो तो पकड़ का डर सताता है। तो मैंने कहा, जाए अफसोस, ना तमानियत है ना कहीं करार। तो सारी बात बहुत ही रकीक है, दिल को नरम करने वाली। इस दुनिया में कुछ भी पायदार नहीं। दुनिया की चीज़ों के पीछे लोग सारी ज़िंदगी भागते हैं, और जब वो चीज़ें आंखें मोड़ कर एक एक करके जाती हैं तो पीछे हम तन्हा होते हैं। हर नेमत, हर रिश्ता भी एक वक्त तक ही आपसे मोहब्बत करता है। माँ बाप भी जब कुछ देते हैं तो अच्छे लगते हैं। शौहर भी जब कुछ कमाने खाने के लायक होता है तो लोग उसकी तरफ देखते हैं। तो याद रखिएगा कि इस दुनिया की असल ही मिटने के लिए है। करें क्या, सबसे हटाकर रब पे नजरें लगा लें। और इससे भी अच्छी नसीहत, इंजाम को पेशे नजर रखना। लोगों में वो शख्स सबसे ज्यादा अहमक और बेवकूफ है जो मौजूदा हालत पर अमल करके इंजाम को ना सोचे। मसलन, हुक्मरान अपनी हुकूमती कुव्वत पर एतमाद करके धोखा खा जाते हैं, हुकूमत हाथ से निकल जाती है तो हलाकत के घड़े में गिर जाते हैं, और कुछ जाती तसल्लुत और कुव्वत पर घुमंड करते हैं। जब ताकत ख़त्म हो जाती है तो नदामत से उंगलियां काटने पर मजबूर होते हैं। इसी तरह मालदार लोग माली फरावानी से मगरूर होते हैं, मगर इसके ख़त्म होने और फना होने की तरफ नज़र नहीं करते। इसी तरह कुछ खाने पीने ख्वाहिशात को पूरा करते वक्त ये नहीं सोचते कि इससे सेहत ख़राब भी हो सकती है और जिस्म में मुख्तलिफ़ किस्म की बीमारियां भी आ सकती हैं। अक्लमंद इंसान किसी चीज़ के अंदर दाखिल होने से पहले इससे निकलने के लिए सामान मुहैया करता है। हालत एक जैसी नहीं रहती, तो दानिशमंदी का तकाजा ये है कि हर वक्त और हर काम को करने से कबल इसके इंजाम को पेश नज़र रखा जाए। मुमकिन ख़तरात मलहूज़ नज़र हों और फूक फूक कर कदम रखा जाए, हत्ता के मामलात पे अपनी बीवी और औलाद पर भी भरोसा न हो और दुनिया से कूच करने की तैयारियों में हो। हम इसको क्या कहते हैं, लो अब सब छोड़ दें, लो फिर तो दिल ही नहीं लगेगा दुनिया में। आप देखिए, ज़रा सा सोचें तो सही, अल्लाह ताला बाज़ औक़ात इंसानों को कैसे मुख्तलिफ हालात में खड़ा करके हकीकत पसंद बनाते हैं। और ज़िंदगी में ऐसे वक्त आते हैं रब याद करवाने के लिए, इला इलाहा इल्लल्लाह। खुशकिस्मत हैं वो बच्चे जिनको बचपन में ये सबक समझ आ गया, और ना समझ हैं वो लोग जिनको बड़े होने पे भी समझ नहीं आया। कल हालात बदलेंगे और वो फिर अपनी पिछली दुनिया में निकल जाएंगे। अल्लाह ताला से दुआ है कि शर को हमारे लिए खैर में बदल दे। हर ख़तरा, हर परेशानी अपने अंदर अपनी खैर लेकर आए। तो अगला टॉपिक है, किन लोगों की सोहबत इख्तियार की जाए जिनको अल्लाह ताला ने उलमा और सलफ सालहीन की सीरतों पर नज़र रखने की दौलत से नवाजा हो। इसके सामने जहाँ एक अंधेरा और एक अक्सर उलमाए ज़्यादा से हटे हुए नज़र आएंगे, और इनके साथ मिलने और इनकी मजलिसों में बैठना बेफायदा होगा बल्कि नुकसान का जरिया होगा। और वो शख्स भी बड़ा काबिल ताज्जुब है, इंसानी तबीयत के मुतासिर होने और दूसरों के अंदरूनी ख्याल को अख़ज़ करने की सलाहियत जानते हुए भी ऐसे लोगों की मजलिसें इख्तियार करें। हाँ, इल्मी और अमली लिहाज से ऊंचे लोगों की सोहबत इख्तियार करना अजीम फ़ायदा है और इस्लाह का बेहतरीन जरिया है, और इल्म और अमल में नाकिस लोगों के साथ बैठना नुकसानदेह और बायस ज़रर है। कहाँ बैठना चाहिए फिर? इल्म की महफिलों में, इल्म वालों के साथ। अवाम को वाज़ो नसीहत करने के लिए मजलिसों की हाजत हो तो हरज नहीं, बल्कि इस वक्त भी खुद को हत्तुल मकदूर बचाने की कोशिश करना चाहिए। यानी अगर लोग चाहते हैं कि आप उनके साथ बैठें, कोई वाज करें, कोई नसीहत करें, तो इसको भी गनीमत समझना चाहिए। ख़ासकर इस ज़माने के अवाम के साथ मजलिसें लगाना और उनके साथ उठना बैठना तो दिल की दुनिया और फहमो फरासत को अंधेरा करना। यानी अमूमन महफिलों में बातें अच्छी नहीं होती। ताकि दिल की हिफाजत हो और वाज़ो नसीहत और अदब के कलेमात के सिवा और कोई कलेमात और गपशप ना हो, अवाम तो अवाम बल्कि अक्सर उलमा की मजलिसें भी नुकसान से खाली नहीं होती, क्योंकि इनका मकसद इल्म से अमल नहीं होता बल्कि इल्म बराए इल्म होता है। इनकी मजलिसों में आखरत का तज़किरा और खौफ खुदा की तरफ रगबत दिलाने वाली कोई बात नहीं होती, बल्कि गीबत, दूसरों पर इल्मी फौकियत के तज़किरे और दुनिया हासिल करने की बातें होती हैं। और इससे भी बढ़कर ये कि इनके दिलों में अपने साथ के दौर के लोगों के साथ हसद का बुरा मर्ज़ भी पूरे आबोताब के साथ मौजज़न होता है। یعنی علمی لوگ ایک دوسرے سے ان کے علم کی بنیاد پہ حسد کرتے ہیں، اور عمرا اور سلاطین یعنی بادشاہوں اور امیر لوگوں کے ساتھ اٹھنا بیٹھنا تو دینی فساد کا سبب ہے، اس لیے کہ کوئی حاصل ہوا بھی دنیاوی عہدہ جو ظلم سے خالی نہیں ہوتے. اگر کوئی دینی عہدہ مثلا قاضی وغیرہ بننا نصیب ہو تو عمرا کے حکم کے مطابق چلنا پڑتا ہے، یعنی پھر حکمرانوں کی باتیں ماننی پڑتی ہیں. غرض کسی بھی طبقے کے ساتھ ملنا جلنا بہتر نہیں ہے، سوائے ان علماء اور صلحاء کے جو مضبوط عملی کمال کے ساتھ علمی لحاظ سے بھی کامل ہوں. اس زمانے میں میں نے بکثرت ایسے لوگوں کو دیکھا جو رقم خرچ کر کے عہدہ قضاء حاصل کرتے ہیں تاکہ عزت اور عفت حاصل ہو، اور اس طرح جاہل صوفیوں کی مجلسیں بھی خطرے سے خالی نہیں، علم کی کمی کی وجہ سے حق کی جگہ سے نکلے ہوئے ہوتے ہیں، یعنی کرتے تو نیت اچھی سے ہی ہیں کام لیکن علم سے دور ہوتے ہیں، خود کو بزرگ سمجھ کر بازار تک جانے کو اپنی شان کے خلاف سمجھتے ہیں. یہ سب کچھ دکھلاوا ہے. طاہر بن حسین نے ایک صوفی سے پوچھا، عراق سے آئے ہوئے آپ کو کتنے سال ہو گئے؟ کہنے لگا، 20 سال سے عراق میں رہائش پذیر ہوں، 30 سال سے مسلسل روزے رکھ رہا ہوں. طاہر بن حسین نے کہا، میں نے آپ سے ایک بات پوچھی، آپ نے دو باتیں بتلائیں. مسجد سے باہر کمرے گویا بیکار اور کامل لوگوں کی دکانیں ہیں، جہاں بیٹھ کر محنت اور کمائی کے بغیر زکات و صدقات کھاتے رہتے ہیں. ان میں سے اکثریت نفل نماز اور تہجد تک سے غافل ہے، بلکہ ان کا کام کھانا پینا اور رقص کرنا ہے، اور ایسے طریقے ایجاد کیے جاتے ہیں جن کا وجود شریعت مطہرہ میں نہیں ملتا. موٹے اور صوف کے لباس پہنے ہوئے ہوتے ہیں، ان کے اندر زہد بس اسی کا نام ہے کہ کم ترین اور کمزور لباس پہنا جائے. ان کے لباس چیخ چیخ کر بتا رہے ہوتے ہیں کہ ہم زاہد و عابد ہیں، مگر ان کے پوشیدہ افعال پر اگر کسی کو اطلاع مل جائے تو باعث شرمندگی ہو. اس لباس کے ساتھ کھانا پینا، اعلیٰ حلویات یعنی مٹھائیوں کا استعمال زوروں پر، حالانکہ نبی صلی اللہ علیہ وسلم نے مالک ابن فضالہ سے فرمایا تھا، جب ان کو بد حیت اور پراگندہ بال دیکھا، کیا تیرے پاس مال نہیں ہے؟ کہنے لگا، کیوں نہیں، اللہ تعالیٰ نے مال کی ساری قسموں سے نوازا ہے. تو آپ نے فرمایا، اللہ عز و جل جب اپنے بندے کو نعمت سے نوازتے ہیں تو اس کے اثر کو اپنے بندے پر دیکھنا بھی پسند فرماتے ہیں. ان جاہل صوفیوں کا کام لوگوں کو علم سے متنفر کرنا اور یہ کہنا کہ ان واسطوں کی کوئی ضرورت نہیں، بس دل اور اللہ اور بس، یعنی علم سے دور کرتے ہیں ایسے لوگ، اہمیت نہیں دیتے علم کی، بلکہ مجاہدوں اور مراقبوں میں اور ظاہری حال حلیے میں بڑا گندا مندا رہنا، اسی کو دین سمجھتے ہیں. ان کے دیگر منکر اقوال اور افعال کے متعلق ان کی کتاب ہے تلبیس ابلیس، کہتے ہیں کہ اس میں لکھا ہے، تو اللہ تعالیٰ نے جس شخص کو اسلاف کی سیرتوں پر نظر کی توفیق بخشی ہو، اس کو چاہیے کہ غیر ضروری تعلقات اور ملنے جلنے سے پہلو تہی کرے، یعنی نہ ملے زیادہ لوگوں سے. تو کیا پتہ چلا کہ انسان جب بھی کسی کے پاس بیٹھے تو خوب چھان پھٹک کے بیٹھے کہ یہاں بیٹھنے سے مجھے کیا ملے گا، میرے اخلاق پہ، میری طبیعت پہ، میرے کردار پہ اس کا کیا اثر آئے گا. پھر ہے لذت نفس کے پیچھے بڑھنا. خواہش نفس کی لذتوں میں منہمک شخص سے بڑھ کر کوئی جاہل نہیں ہو سکتا. لذتوں کی دو قسمیں ہیں، ایک مباح اور جائز اور دوسری ناجائز. جائز لذات بھی مہمات دین کو ضائع کیے بغیر حاصل نہیں ہوتی، اگر ان میں سے ایک دانہ حاصل ہو جائے تو اپنے ساتھ ڈھیروں غم بھی لاتا ہے، اس کے باوجود وہ خالص لذت نہیں ہوتی، اس کے ساتھ ہزاروں کدورتیں لگی ہوتی ہیں. جب حصول کے بعد اس کے ختم ہونے اور اس کے گندے ہونے اور غموں کے برقرار رہنے کا تصور کیا جائے تو نفس کے لیے باعث غم اور پریشانی ہے. گویا کہ ہر لذت اپنے ساتھ بہت سارے غم اور ہم لے کر آتی ہے، اس کے باوجود اس میں مگن رہنا عقلی بیماری اور طبعی خرابی کی علامت ہے. جاننے کے باوجود اور عمر کی کوتاہی کے یقین ہونے کے ساتھ ساتھ آخرت کے لیے فکر نہ کرنا انتہائی تعجب خیز ہے. لذت کی دوسری قسم ہے ممنوع اور حرام. اس کی سزا اور آر ہونا باعث شرمندگی اور سبب عذاب دنیاوی اور آخرت کی سزا کا ذریعہ ہے. اللہ کی قسم، جائز لذتوں کا حصول بھی فضائل اور مناقب یعنی فضیلتوں میں اور درجوں میں آگے بڑھنے کے رستے میں رکاوٹ ہے. حرام کا تو کیا کہنا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں ایسی بیداری عطا فرمائے جو ہمارے لیے باعث فائدہ ہو. تو کیا پتہ چلا، لذت حرام سے تو لینی ہی نہیں کبھی بھی، اس میں تو شرمندگی اور رسوائی ہی ہے. نا نہ دنیا ملے گی نہ آخرت، لیکن حلال سے بھی جب لیں تو اس سے بھی ذرا احتیاط کریں کہ کہیں کوئی جائز چیز چھٹ نہ جائے۔ آپ دیکھیے کہ کس طرح سے ڈائسیکشن کیا ہوا ہے نا، چھوٹے چھوٹے ٹاپکس کی صورت میں انسان کا دل گناہوں سے پھر اچاٹ ہونے لگتا ہے۔ اللہ تعالیٰ ہمارے اندر بھی ایسا ہی گناہوں کا احساس ڈال دے۔ پھر آگے ہے عمل میں سستی کے اسباب۔ انسانوں کی حالت پر میں نے غور و تعمل کیا تو ان کی حالت مجھے عجیب لگی۔ وہ اس طرح کے بعض لوگوں کو دیکھا کہ وہ وعظ نصیحت بھی سنتے ہیں، آخرت بھی ان کو یاد آتی ہے، اور وعظ کہنے والے کی سچائی کبھی نے یقین ہے، اور خوف آخرت سے روتے بھی ہیں، اپنی کوتاہی کا بھی اقرار ہے اور اس کی تلافی کا بھی عزم کرتے ہیں، مگر پھر بھی اپنے عزم اور ارادے کے تقاضے پر عمل نہیں کر پاتے اور عملی کمزوری میں مبتلا ہوتے ہیں۔ اگر ان سے پوچھا جائے کہ تمہیں وعدہ الہی پر شک ہے تو کہتے ہیں کہ نہیں، ہرگز شک نہیں۔ تو ان سے کہا جاتا ہے کہ پھر عمل کرو تو عمل کرنے کی نیت کرتے ہیں، پھر عمل کی طرف نہیں آتے۔ بسا اوقات حرام لذتوں کی طرف بھی ہاتھ بڑھاتے ہیں حالانکہ اس کی حرمت سے باخبر ہوتے ہیں۔ تو اس کے اسباب پر میں نے غور و تعمل کیا، یعنی کہ کیا وجہ ہے اس کی، کہ صحیح اعتقاد کے باوجود عملی سستی کیوں؟ تو مجھے معلوم ہوا کہ اس کے تین سبب ہیں۔ میں دہراتی ہوں، پھر آپ غور سے سنیے گا، یعنی سب کچھ پتا ہے۔ وہ کہتا نا، جانتا ہوں ثواب زہد لیکن طبیعت ادھر نہیں آتی۔ تو سوال یہ پیدا ہوتا ہے کہ پھر سب کچھ جانتے بوجھتے بھی ہم کیوں عمل میں سست ہیں؟ تین وجوحات۔ نمبر ایک، فی الحال کی خواہش، اس کو دیکھ کر اس کی برائی سے بے فکر ہونا۔ کیا سوچتے ہیں، فی الحال ابھی صحیح، بس جسٹ نو، پھر ٹھیک ہو جاؤں گا، پھر آئی ول چینج مائی سیلف۔ دوسرا سبب ہے توبہ رجوع اللہ میں ٹال مٹول سے کام لینا۔ اگر یہ لوگ عقل سے کام لیتے تو تاخیری حربے کی آفت سے بچ جاتے۔ بعض دفعہ تاخیر کرتے کرتے اچانک موت طاری ہوتی ہے اور توبہ کا موقع تک نہیں ملتا۔ موت کے لاحق ہونے میں کیا دیر لگتی ہے، بس ایک لمحے میں روح نکلنے کی دیر ہے۔ تعجب ہے پھر بھی عقل سے کام نہیں لیتے۔ اسی لیے صاحب شرع علیہ الصلاۃ والسلام کا ارشاد گرامی ہے، سل صلاۃ مودیو، ایسی نماز پڑھو جیسے دنیا سے جانے والے کی نماز ہوتی ہے۔ اس طرح نماز پڑھنا اس بیماری کے لیے آخری دوا ہے، اس لیے کہ جس شخص کا یہ حال ہو کہ یہ میری آخری نماز ہے، اس کے بعد مرنا ہے، تو اس نماز کو درست کرنے کے لیے سر توڑ کوشش کرے گا، یعنی اپنی نمازوں کو اچھا کرے۔ تیسرا سبب رحمت الہی کی امید ہے۔ گناہ کرنے والا سوچتا ہے کہ میرا رب رحیم ہے، مگر یہ بھول جاتا ہے کہ وہ شدید العقاب بھی ہے، یعنی اس کی پکڑ بھی سخت ہے۔ اس لیے رحمت رقت قلبی کا نام نہیں ہے۔ اگر ایسا ہوتا تو چڑیا ذبح نہ کی جاتی اور کوئی بچہ تکلیف میں مبتلا نہ کیا جاتا۔ اس اللہ تعالیٰ ہی نے چند درہم کی چوری پر ہاتھ کاٹنے کا حکم صادر فرمایا ہے۔ کیا سیکھا ہم نے اس ٹاپک سے، کہ تین وجوہات کی وجہ سے ہم معلوم ہونے کے باوجود بھی اچھے کام کر نہیں پاتے۔ ہمیں سے ہر ایک اس کو اپنے اوپر لے، ایکٹیویٹی کے طور پہ کریں اس کو، کیا چیز میرے اوپر فٹ ہوتی ہے، میں کیسے کن چیزوں میں اپنے آپ کو کمزور پاتی ہوں۔ دیکھیے یہ بڑے خوبصورت دن ہے، اس کو اچھی طرح کیجئے، اس کو بہترین طریقے سے کام کیجئے، اس پہ آپ دیکھیں گے کتنا زیادہ اللہ تعالیٰ آپ کا سینہ کھولے گا، آپ کا دل کھولے گا۔ کیونکہ جب ہم اللہ سے مانگتے ہیں نا تو اللہ تعالیٰ اسباب ضرور بناتے ہیں، یہ ہماری اپنی کمی کوتاہیاں ہوتی ہیں، ورنہ اللہ سبحانہ تعالیٰ تو دیتے ہوئے نہیں تھکتا، ہم اس سے مانگتے ہی تھوڑا ہے۔ زیادہ مانگیں گے نا زیادہ دے گا، تھوڑا مانگیں گے نا تو اس میں سے بھی تھوڑا کر کے دے گا۔ تو اللہ پہ نظریں لگائیے، اور اصل بات یہ ہے کہ وما قدر اللہ حق کا قدری۔ پھر اسباب تفاخر اور عجب سے بچنا، یعنی فخریہ باتیں کرنا یا ایسی چیزیں جن سے دل میں فخر ہو، اپنی پسندیدگی یا خود پسندی ہو، اس سے بچنا چاہیے۔ میں نے اس روایت پر نظر کی جس میں فرمایا کہ آپ نے ایک مرتبہ ایک انگوٹھی پہنی، پھر اسے اپنے ہاتھ مبارک سے نکال کر پھینک دیا، اور اس قسم کے زیور زیب تن کرنے کو ناپسند کیا۔ میں اس بات پر غور کرتا رہا جس میں بتایا گیا کہ ایک شخص خوبصورت لباس میں ملبوس ہو کر بالوں کو کنگھی کر کے سخت تکبر کے ساتھ نکلا تو اس کو زمین میں دھسا دیا گیا اور برابر دھستا چلا گیا، اور قیامت تک یہ سلسلہ جاری رہے گا۔ قارون کی طرف اشارہ۔ تو میں نے سمجھا کہ مومن کو فخر والا لباس پہننا مناسب نہیں، اس لیے کہ اس سے خود پسندی کے مخلق مرض میں مبتلا ہونے کا خطرہ ہوتا ہے، جبکہ نفس کو مناسب ہے کہ وہ خالق کائنات کے آگے ذلیل ہو، جھکا ہو۔ بنی اسرائیل کے بعض قدیم علماء چال میں تکبر پیدا ہونے کے خطرے سے لاٹھی کے بل چلتے۔ ایک مرتبہ ام المومنین حضرت عائشہ نے ایک لباس زیب تن فرمایا، یعنی پہنا، اور ان کو پسند آیا تو رسول اللہ صلی اللہ علیہ وسلم نے ان سے فرمایا، اس حالت میں اللہ تعالیٰ آپ کی طرف نہیں دیکھ رہے۔ رسول اللہ نے نقش و نگار والی ایک چادر زیب تن فرمائی اور فرمایا، اس نے مجھ کو نماز سے غافل کر دیا، یعنی اس کی طرف توجہ چلی گئی۔ یہ تمام احادیث فاخرانہ یعنی فخر والے لباس اور خود پسندی کے اسباب سے منع کرتی ہیں۔ ریشم کا استعمال اسی وجہ سے تو حرام ہے، اسی طرح انگوٹھی پہننا، لمبے آستینوں والی قمیض وغیرہ بھی اسی زمرے میں آتے ہیں۔ میں نہیں کہتا کہ ان چیزوں کا استعمال حرام ہے، ہاں البتہ یہ چیزیں بسا اوقات حرام، عجب اور خود پسندی کا سبب بنتی ہیں، اور یہ سب کچھ خاص طور پہ مردوں کے لیے ہے۔ عورتیں اللہ تعالیٰ نے جو ان کو زینت کی چیزیں دی ہیں استعمال کر سکتی ہیں، لیکن حدود اور قیود کے ساتھ۔ توجہ اللہ، اللہ کی طرف توجہ رکھیے۔ جو شخص اپنے خیالات کو جمع کرے اور دل کی اصلاح کا خواہش مند ہو، پوچھیے آپ ہیں، آپ کا دل کرتا کہ آپ فوکسڈ ہوں، سوچے نہ بھٹکے اور آپ کے دل کی اصلاح ہو، تو اس کو چاہیے کہ لوگوں کے ساتھ ملنے اور ان کے ساتھ بے جا نشست و برخاست سے حت الامکان پرہیز کرے، یعنی پھر بہت زیادہ سوشلائز نہ کریں۔ میں نے کئی بار اپنے نفس کو عزلت نشینی یعنی اکیلے رہنے کی عادت ڈلوا کر تجربہ کیا، تو خیالات بھی جمع ہوئے اور اسلاف کے حالات پڑھنے کا موقع بھی مل گیا، تو میں اس نتیجے پر پہنچ گیا کہ گوشہ نشینی سبب حفاظت ہے اور اسلاف کے احوال کا مطالعہ دوا ہے۔ گوشہ نشینی اختیار کر کے اس دوا کو استعمال کیا جائے تو بہت زیادہ نفع ہوتا ہے۔ جب میں نے نفس کو لوگوں کی مجلسوں اور ملاقاتوں کے لیے چھوٹ دے دی تو خیالات بکھر گئے، جمعیت خاطر ختم ہو گئی، یعنی طبیعت ایک جگہ نہیں تھی ٹھہرتی۔ اور سچ ہے نا، آپ ایک بازار کا چکر لگا کے آئیں، کتنی چیزیں ناچتی ہیں آنکھوں میں، کسی شادی سے ہو کے آئیں، بیسیوں لوگوں کے ذہن میں خیال آئیں گے، اور کپڑے اور باتیں اور شور۔ تو یہ جو آج کل کی تنہائی ہے، یہ غنیمت ہے اگر ہم اس سے صحیح فائدہ اٹھا رہے ہیں۔ جس کی حفاظت کی تھی اس پر بھول واقع ہوئی اور غفلت کے برے اثرات سے بچ نہ سکا، کیونکہ اکثر ملاقاتی اور اہل مجلس ارباب غفلت تھے، یعنی جو لوگ تھے وہ غافل تھے ارد گرد والے، اور طبیعت خفیہ طور پر ان کی طبیعتوں سے چوری چھپے اثر قبول کرتی تھی، یعنی ہم جیسے لوگوں میں اٹھتے بیٹھتے ہیں نا، ہم ویسے ہی ہو جاتے ہیں۔ اور آپ چند دن نہ جائیں کہیں، مت سنیے ایسی باتیں، علم کی محفلوں میں نہ جائیں، آپ دیکھیں طبیعت پر ایک ایسا بوجھ آئے گا کہ آپ کا رونے کو دل کرے گا۔ تو علم کی مجلسیں رحمت بھی ہیں۔ جب میں اپنے دل کی طرف متوجہ ہوا تو اس کو پہلے کی طرح نہیں پایا، اس کو اپنی جگہ کی طرف لانے کی کوشش کی مگر کامیاب نہ ہوا۔ میرا دل اس ملاقات سے کئی روز تک متشوش رہا، یعنی بہت تشویش رہی مجھے، یعنی میرا دل اس ملاقات سے کئی دن پریشان رہا۔ توڑنے کے لیے عمارات بنانے کا کیا فائدہ، اس لیے کہ دوام کہتے ہیں ہمیشہ کی اکیلے رہنے میں بنا عمارت اور احوال اسلاف کا مطالعہ اس کا ارتفاع، یعنی مشکل جملے، مطلب یہ ہے کہ تنہائی میں اسلاف کے حالات پڑھیے اور ان کی کوششوں پہ غور کیجئے کہ انہوں نے اپنے وقت سے کیا لیا، اور لوگوں کے ساتھ ملنا جلنا، طویل مدت سے بنائی ہوئی بلند عمارت کو ایک لمحے میں توڑنے کا سبب ہے اور دل کے کمزور ہونے کا باعث۔ صاحب فہم آدمی دل کی بیماریوں اور دل کے آراز کرنے یا اپنی جگہ سے منحرف ہونے کو سمجھتا ہے۔ دل کے مرض میں مبتلا ہونے کا سبب یہ ہے کہ دل تخلیط یعنی ملنا، تخلیط عوام سے جب محفوظ ہوتا ہے، یعنی جب بہت لوگوں سے، عام لوگوں سے آپ نہیں ملتے، تو علم اور سیرت اسلاف سے غذا حاصل کرتا ہے، اور ملنے جلنے کی صورت میں اس کا مزاج اس کو قبول نہیں کر پاتا تو مرض لاحق ہو جاتا ہے۔ پس ہے دل کی اصلاح کے خواہش مند، تنہائی کو اپنے لیے لازم بنا اور نفس کو جلوت سے بچانے کی ہر ممکن کوشش کر، یعنی ہر طرف جلوے ہی جلوے نہ ہوں، کبھی کبھی تنہائی بھی رکھ۔ اس کی صورت یہ ہے کہ اس کا تعلق خالق کائنات اور محبوب حقیقی کے ساتھ جوڑو، اور مخالطت کے مضرات سے یعنی بہت ملنے جلنے کے جو نقصانات ہیں، اس سے نفس کو باخبر رکھیے۔ جب محبوب حقیقی کے ساتھ تعلق مضبوط ہو جائے گا تو غیر کی طرف توجہ کرنے کو دل ہی نہیں کرے گا. تو پھر کیا خلاصہ ہے؟ تنہائی اس کو اچھی لگتی ہے جس کو اپنے رب سے باتیں کرنی آ جائیں, اور اللہ تعالیٰ آپ کو مجھے اس کی توفیق دے دے. آج ہم کیوں گھبراتے ہیں تنہائی سے؟ فارغ رہنے میں اور تنہا رہنے میں کیوں گھبراہٹ ہے؟ اس کی وجہ یہ ہے کہ عادت ہی نہیں ہے. ہر وقت دوسروں میں بیٹھنا, کھانا پینا آج کے دور کا ایک بہت بڑا فتنہ بھی ہے, کیونکہ ہم بہت جلدی پھر متاثر ہو جاتے ہیں نا دوسروں کے نظریات سے, پھر فیشن, پھر کپڑے, پھر باتیں, پھر کھانے. ایک خاص حد تک اچھا لگتا ہے. جب ہر وقت کا یہ شعار ہونے لگے نا تو بس وہ ایک عادت, اور ہر وقت ایک دھواں چھوکڑی ہے. اب دیکھیے شادی ہو قریب کی, شوق تو بہت ہوگا لیکن 2-3 دن کے بعد آپ تھک جائیں گے. پھر آپ کہیں گے اب نہیں بدلنے کپڑے, اب تیار نہیں ہونا, اب ہر وقت ہر روز کپڑے پہنوں, ہائے یہ کروں, اور وہ کتنی قیمتی چیزیں پیچھے سے پیچھے پڑتی رہتی ہیں, پینڈنگ ہوتی رہتی ہیں. تو اللہ تعالیٰ سے دعا ہے کہ وہ آپ کو مجھے اس کی توفیق عطا فرمائے.